यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेकपा एमालेको विधान संशोधन प्रतिवेदन पोलिट ब्यूरो बैठकबाट पारित। मधेस प्रदेशको 442 हेक्टर अतिक्रमित वन जंगलको जमीन फिर्ता र भियतनाममा आधीका कारण पर्यटक चढ़ेको डुंगा पल्टिँदा 34 जनाको मृत्यु। अब समाचार विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी एमालेको पोलिट ब्यूरो बैठकले विधान संशोधन प्रतिवेदन पारित गरेको छ। पार्टी मुख्यालय च्यासल ललितपुरमा हिजो सम्पन्न चौथो पूर्ण बैठकले केन्द्रीय सचिवालय बैठकबाट पारित गरिएको विधान संशोधन प्रस्ताव प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। बैठकमा पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेश गर्नुभएको थियो। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विधान संशोधन प्रतिवेदनमा 68 जना पोलिट ब्यूरो सदस्यले आफ्नो राय राख्नु भएको प्रचार विभागका प्रमुख गौतमले बताउनुभयो। विधानमा पार्टीभित्र संगठित सदस्यता र पार्टी सदस्यता गरी दुई व्यवस्था राख्ने, 70 वर्षे उमेर हद र दुई कार्यकाल नेतृत्वमा रहने व्यवस्थालाई खारेज गर्ने प्रावधान राखिएको उहाँले जानकारी दिनुभयो। यस्तै जिल्ला कमिटी कार्यकारी कमिटिकै रूपमा लैजाने विधानमा सहमति कायम भएको छ। हिजो पारित भएको विधान संशोधन प्रस्ताव यही साउन 5 गते बस्ने केन्द्रीय कमिटिको बैठकमा पेश गरिनेछ। एमालेको विधान महाधिवेशन आगामी भदौ 20-देखि 22 गतेसम्म ललितपुरको गोदावरी स्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तय भएको छ। संघीय संसदका विभिन्न पाँच समितिको बैठक आज बस्दैछ। निर्धारित कार्यतालिका अनुसार आज कानून, न्याय तथा मानवाधिकार समिति, महिला बाल बालिका, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। कानून समितिमा विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयसँग छलफल गर्ने कार्यसूची तय गरिएको समितिका सचिव रामहरि थापाले जानकारी दिनुभयो। यस्तै महिला तथा सामाजिक मामिला समितिमा मधेस आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मीडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ। विधायन व्यवस्थापन समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081माथि दफावार छलफल गर्ने कार्यक्रम रहेको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ। बुटवल नारायणगढ सड़क खण्ड अन्तर्गतको दाउने खण्ड एक वर्षमा 63 पटक अवरूद्ध भएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका दुई अन्तर्गत पर्ने दाउने क्षेत्र 2081 साउन 1 गतेदेखि 82 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जनक बन्जराका अनुसार पछिल्लो एक वर्षमा उक्त सड़क पूर्ण वा आंशिक रूपमा अवरूद्ध भएको छ। यी मध्ये अधिकांश घटना भारी वर्षासँगै आएको पहिरो वा खसेको माटोले सड़क अवरूद्ध भएका हुन्। सड़क मर्मतका क्रममा ठूला उपकरण जाम हुँदा र ट्रक बिग्रिएर रोकिँदा पनि घण्टौंसम्म बाटो थुनिएको थियो। दाउने क्षेत्रको विश्वकर्मा मन्दिर, घिउ खोला, 83 मोड लगायतका क्षेत्रमा बढ़ी जसो सड़क अवरूद्ध भएको पाइएको छ। मधेस प्रदेशको वन निर्देशनालयले 442 हेक्टर वन जंगलको जमीन अतिक्रमणकारीबाट छुटाएको छ। निर्देशनालयका अनुसार आर्थिक वर्ष 2081-82 धनुषामा 30 हेक्टर, सर्लाईमा 175 हेक्टर, सप्तरीमा 111 हेक्टर, बाह्रमा 54 हेक्टर, पर्सामा 45 हेक्टर, रौतहटमा 12 हेक्टर, सिराहामा 10 हेक्टर तथा महोत्तरीमा 3 हेक्टर वन क्षेत्रको जमीन फिर्ता गराइएको हो। निर्देशनालयका निर्देशक जगन्नाथ प्रसाद जयसवालले प्रदेशको 8 जिल्लामा अहिले पनि 16,599 हेक्टर जमीन अतिक्रमणमा परेको जानकारी दिनुभयो। देशमा 45% भूभाग वनले ढाकेको भए पनि मधेस प्रदेशमा मात्र 3.72% भूभाग वन क्षेत्रले ढाकेको निर्देशनालयले जनाएको छ। हाल देशको कुल वन क्षेत्र मध्ये 8% अतिक्रमणको चपेटामा परेको जनाइएको छ। पोखरा मुगलिन सड़क आयोजनाको पश्चिम खण्ड पोखरा जामुनेमा 11 पुल निर्माण भएका छन् भने 2 निर्माणाधीन अवस्थामा रहेका छन्। आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुमारका अनुसार सड़क ठेक्का अन्तर्गत कास्कीको विजयपुर र सेती पुल निर्माणको चरणमा रहेका छन्। एसियाली विकास बैंकको ऋण सहयोगमा सड़क विभाग मार्फत भ्याट बाहेक 94 करोड़को ठेक्कामा उक्त पुल निर्माण भइरहेको छ। 50 वर्ष अघि बनेको पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा मुगलिन सड़क 2078 साल वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ। सतह सिंचाईको व्यवस्था नभएको 3 जिल्लाका 900 हेक्टर क्षेत्रफलमा वैकल्पिक व्यवस्था मार्फत सिंचाई पुर्याइएको छ। जिल्ला भूमिगत संयोजनात्मक जल सिंचाई आयोजनाले चितवन, नवलपरासी, बर्दघाट, सुस्तापूर्व र मकवानपुरमा वैकल्पिक व्यवस्था मार्फत सिंचाई पुर्याएको हो। आयोजनाका प्रमुख इन्जिनियर विश्वबन्धु केसीका अनुसार चितवनमा 400 हेक्टर, नवलपरासी, बर्दघाट, सुस्तापूर्वमा 400 हेक्टर र मकवानपुरमा 100 हेक्टर क्षेत्रफलमा डिप ट्यूबवेल निर्माण सिंचाईको व्यवस्था गरिएको हो। यी आयोजनाहरू सम्पन्न गर्न हालसम्म 35 करोड़ खर्च भइसकेको उहाँले बताउनुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15, *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक कुरीति विरूद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेशभित्रका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय धनगढ़ीमा हिजो सम्पन्न बैठकले केही दिन अघि कञ्चनपुरको कृष्णपुर नगरपालिका 1 निगालीमा छाउगोटमा सुतेको अवस्थामा सर्पदंशबाट एकजना महिलाको मृत्यु भएको घटना समेतको गम्भीरतालाई मध्यनजर गर्दै निर्देशन दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यस्तै बैठकले सामाजिक विकास मन्त्रालय मार्फत विद्यालय, समुदाय र धार्मिक संघ संस्था लक्षित प्रदेश स्तरीय वार्षिक कार्ययोजना बनाई छाउपड़ी प्रथाजन्य कुरीति तथा जातीय विभेद विरूद्ध जनचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गर्ने निर्णय गरेको मन्त्री परिषदको कार्यालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भियतनामको हलुङ खाड़ीमा आधीका कारण पर्यटक चढ़ेको डुंगा पल्टिएपछि कम्तीमा 34 जनाको मृत्यु भएको छ। स्थानीय समय अनुसार हिजो दिउँसो विपा आधीका कारण दक्षिण चीन सागरतिरबाट भियतनाम आइरहेको 53 यात्री सवार डुंगा पल्टिएको हो। त्यस क्षेत्रमा तीव्र गतिको हावा, अधिक वर्षा र चट्याङ समेत परेको थियो। अब खेल समाचार। बंगलादेशमा जारी साफ U20 महिला च्याम्पियनशीपमा नेपालले भूटानमाथि अर्को शानदार जीत निकालेको छ। ढाका स्थित वसुन्धरा किंग्स एरिनामा हिजो भएको खेलमा नेपालले भूटानलाई 8-0 गोलले हरायो। एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा 6 र दोस्रो हाफमा 2 गोल गरेको थियो। नेपालको जीतमा प्रवीणा राई र मीना देउवाले ह्याट्रिक पूरा गर्नुभयो। यस्तै समीक्षा घिमिरे र कुसुम खतिवड़ाले 1-1 गोल गर्नुभयो। यस अघिको खेलमा नेपालले भूटानलाई 6-1 गोलले हराएको थियो। 4 टोली सहभागी च्याम्पियनशीपमा नेपालले श्रीलंकालाई दुवै खेलमा समान 7-0 गोलले हराएको थियो। नेपाल जारी च्याम्पियनशीपको आफ्नो दोस्रो खेलमा भने घरेलु टोली बंगलादेशसँग 3-2 गोल अन्तरले पराजित भएको थियो। यस च्याम्पियनशीपको 5 खेलमा चौथो जित निकालेको नेपालले 12 अंक बनाएको छ। नेपाललाई च्याम्पियन बन्न अब घरेलू टोली बंगलादेश विरूद्ध भोलि हुने अन्तिम खेल जित्नुपर्ने हुन्छ। च्याम्पियनशीपमा सहभागी 4 टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाड़ी भूभागका धेरै स्थानहरू तथा बाँकी भूभागका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाड़ी भूभागका केही स्थानहरूमा अधिक वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा एमालेको विधान संशोधन प्रतिवेदन पोलिट ब्यूरो बैठकबाट पारित। मधेस प्रदेशको 442 हेक्टर अतिक्रमित वन जंगलको जमीन फिर्ता र भियतनाममा आधीका कारण पर्यटक चढ़ेको डुंगा पल्टिँदा 34 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।